زندوں میں مردہ ہے. تاریخ اسے زندہ رکھتی ہے کہ جو فرعونوں کے مقابلے میں ڈٹا رہتا ہے, اور اس پہ دین کی کوئی پابندی نہیں ہوتی, مذہب کی پابندی نہیں. یہ ہے انسانیت کا مسئلہ. جس جس انسان نے جب جب انسانیت کی خاطر قربانی دی, تاریخ انسانی نے اسے زندہ رکھا. سقراط کا مذہب کچھ بھی ہو, لیکن حق کی خاطر زہر کا پیالہ پی گیا. چلیے میں اتنی دور نہیں جاتا, نام گناؤں گا, ایک گھنٹہ لگ جائے گا. اس صدی میں دیکھ لیجئے, وہ ماؤ ہو, چیئرمین ماؤ ہو, ہیرو بن کے رہا کیوں؟ ایک افیمچی قوم کو, افیمچی قوم کو دنیا کی ترقی یافتہ قوم بنا دیا. وہ افریقہ کا لیڈر نیلسن مینڈیلا ہو, 28 سال تاریخ زندان میں رہ کے انسانیت کو زندہ کر کے گیا. وہ ملیشیا کا مہاتیر محمد ہو, بتا رہا ہے کھڑے تو ہو سامراج کے مقابلے میں, اللہ عزت دے گا. تو اب آخر میں ذکر کر دوں, اس صدی میں کون ایسا ہے کہ جس نے خمینی بش شکن سے بڑا مارکہ کیا ہو؟ عزیزو کون ہے ایسا, کون ہے ایسا جس نے اس سے بڑا مارکہ کیا جتنا بڑا؟ یہ ہمارا اعزاز ہے کہ سامراج کی جتنی ذلت اور رسوائی علی اور حسین کے اس غلام کے ہاتھوں ہوئی, اتنی رسوائی کسی کے ہاتھوں نہیں. تو حضرت موسیٰ کون؟ اولو العزم پیغمبر, صاحب کتاب پیغمبر. گمان یہ ہے کہ ظاہر ہے معصوم بھی ہیں اور علم لدنی بھی ایک حد تک. اس میں اعظم کے کچھ حرف بھی 13 یا 15 جناب موسیٰ کو عطا کیے گئے, لیکن حکم کیا ہوا؟ نہیں موسیٰ ابھی سیکھو, اے موسیٰ جاؤ ہمارے ایک بندے سے کچھ سیکھو. وہ بندہ کون ہے؟ آج تک مفسرین میں اتفاق نہیں ہو سکا کہ پیغمبر ہیں یا نہیں ہیں, رسول ہیں کہ نہیں, نبی ہیں کہ نہیں. حکم دیا جا رہا ہے جناب موسیٰ کو کہ سیکھو, یعنی علم کی کوئی انتہا نہیں ہے. جائیے سیکھیے, سفر کیجئے ساتھ ہمارے ایک صالح بندے کے ساتھ. اب میں نبی نہیں کہتا, پیغمبر نہیں کہتا, رسول نہیں کہتا, ایک اللہ کا ولی ہے. جائیے ولی سے کچھ سیکھیے. اب جناب موسیٰ چلے ساتھ, سفر کیا. مختصر کروں گا قصے کو کیونکہ سنتے رہتے ہیں, اس میں آپ کا وقت نہیں لوں گا. کشتی میں بیٹھے, جناب خضر نے سوراخ کر دیا غریب کی کشتی بیچارے کی. اب جناب موسیٰ جیسا پیغمبر خاموش رہ سکتا ہے؟ یہ کیا کیا آپ نے؟ اس بیچارے نے ہمیں سفر طے کرایا, آپ نے کشتی میں سوراخ کر دیا. کہا طے کیا پایا تھا؟ سوال نہیں کریں گے, طے یہ پایا تھا پوچھو مت. جسے اللہ نے بنا دیا کہ وہ آپ کو سکھائے تو پوچھو مت جب تک وہ نہ بتائے. جو کہتا چلا جائے کرتے چلے جاؤ, کرتے چلے جاؤ, جب مناسب سمجھے گا خود بتائے گا. شہر میں داخل ہو گئے, بچے کو پکڑا, جناب خضر نے قتل کر ڈالا. 14-15 سال کا اکلوتا بچہ. کہا یہ کیا کیا؟ ایک بے گناہ بچے کو قتل کر دیا. کہا خاموش, طے کیا پایا تھا پوچھو گے وہیں. کچی دیوار یتیموں کی, بھوکے ایسی بستی میں پہنچے جہاں کے لوگ کنجوس بخیل, کسی نے کچھ بھی نہیں کھلایا. کچی دیوار گرائی, پکی دیوار بنا دی, مزدوری لیے بغیر چل پڑے. جناب موسیٰ کہہ رہے ہیں یہ کیا کیا, مزدوری ہی لے لی ہوتی, کچھ کھا پی لیتے. کہا بس اے موسیٰ اب آپ سے صبر نہیں ہو سکا, صبر نہیں ہو سکا, آپ صبر نہیں کر سکے. آپ نے کہا تھا صبر کروں گا, آپ صبر نہ کر سکے, لہذا اب میرا آپ کا راستہ الگ. جناب موسیٰ نے بھی کہا بھیا بالکل الگ, اب میں بھی نہیں چل سکتا, میری سمجھ میں نہیں آ رہا, لیکن بتا کے جائیے کہ یہ کیا کیا. مشیت سمجھانا چاہ رہی ہے, حکمت الہی کو سمجھیے. اس آیات اس قصے قرآنی کے ذریعے سے مشیت قیامت تک آنے والے انسانوں کو پیغام دینا چاہ رہی ہے کہ ہر نقصان کے پیچھے حکمت ہوتی ہے. اب جس کی کشتی میں سوراخ ہوا وہ تو ہمیشہ برا بھلا کہتا رہا ہوگا نا, कि मैं गरीब आदमी, मेरी कश्ती में सुराख कर दिया, 3 दिन की छुट्टी, घर बैठूंगा। जनाब खिज्र कहते हैं, सुनो, ये गरीब आदमी था, इसकी रोजी का जरिया थी ये कश्ती, और इस मुल्क का बादशाह जंग पे जा रहा है, सिपाहियों को भेज दिया, रास्ते में जो सुजुकियां मिले पकड़ के लिया, माजरत के साथ दरिया में जितनी कश्तियां मिले पकड़ के लिया, वो सुजुकी मेरे मुंह से निकल गया खाम खामे। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर जी। तो ये आज की बात नहीं, ये फिरौन के जमाने की सुन्नत चली आ रही है। तो बचाया, अब कभी गाड़ी कोई पंचर कर दे तो समझ लो बच गए, बचत हो गई, पंचर में ही बच गए। सड़क पे जाते तो कोई उठा के ना ले जाता गाड़ी, है ना। तो कहो बादशाह, कश्तियां पकड़ रहा, इसकी रोजी का जरिया है, मैंने इसमें सुराख कर दिया, अब ये दरिया में नहीं जाएगा, ठोक पीट के दुरुस्त कर लेगा, 1-2 दिन में काम तो चला लेगा, अगर अभी जाता तो कितना बड़ा नुकसान होता। कहा हाँ, समझ में आ गई, मशीयत समझा रहा है परवरदिगार। कैसे परवरदिगार जुल्म नहीं करता बंदों पे, हर नुकसान के पीछे कोई मशीयत है, कोई हिकमत है। बच्चे को क्यों कत्ल किया, बच्चे के माँ बाप तो हमेशा बुरा भले ही कहते रहे होंगे, मेरे बच्चे को मार डाला क्या नहीं, इस बच्चे के माँ बाप है नेक, नेक। अब सुनिए फलसफे आजमाइश और इम्तिहान क्या है, इस बच्चे के माँ बाप है नेक, अल्लाह के खालिस बंदे हैं, अल्लाह चाहता था इनके दर्जात को बुलंद करे, इस बेटे के जरिए सबसे बड़ी आजमाइश ली। इंसान की सबसे बड़ी आजमाइश क्या है, माल से भी बड़ी आजमाइश है औलाद, माल को कुर्बान कर देता है औलाद बचाने के लिए। अब इस बच्चे के बदले में अल्लाह इन्हें एक बेटी देगा, उस बेटी से 70 नबी पैदा हो, यानी उस बेटी की नस्ल से। समझ में आई बात, तो हिकमत इलाही, हिकमत इलाही। कभी मुसीबत आती है तरबियत के लिए, इतनी मुसीबतें आप पर आई तो अब तरबियत के आफ्ता हो जाना चाहिए ना, कि मुसीबतों का मुकाबला कैसे मर्दाना वार किया जाता है। वो बच्चे यतीम थे, दीवार कच्ची थी, बाप ने खजाना रखा था, दीवार गिर जाती लोग लूट के ले जाते, लोग लूट के ले जाते, आज तक ऐसे ही होता है, यतीमों का माल हड़प कर जाओ, बड़ी आसानी से यतीम क्या कर लेगा। इसलिए इसको पक्का कर दिया, जवान हो जाए तो अपने बाप का विरसा ले लें, यानी हिकमत है हर काम में अल्लाह की। तो अब देखा आपने, वली का इल्म ज्यादा, दो पहलू निकले। एक कि सबसे बड़ी सिफत क्या होनी चाहिए, सब्र, जितना सब्र ज्यादा होगा उतना इल्म ज्यादा होगा, जहां भी सब्र ज्यादा वहां इल्म बढ़ता चला जाएगा, जितना भी सब्र बढ़ेगा उतना ही इल्म इंसान का आगे बढ़ता चला जाएगा। दूसरी बात कि कभी इल्म पे घुमंड ना करना, हमने और भी ऐसे बंदे रखे हैं जो सारे उलूम से आगा हैं, सारे उलूम से वाकफियत रखते हैं, जब चाहेंगे सूरज को पलटा देंगे, आपके लिए मौजूदा है उनके लिए मौजूदा थोड़ी, मस्जिद रद्द शम्स मौजूद, सूरज पलट आया, आप कहेंगे कि सूरज कहां घूमता है, साइंस तो कहती है कि जमीन घूमती है, लेकिन नहीं, आज की साइंस कह रही है कि सिर्फ जमीन नहीं सूरज भी घूम रहा है, सूरज भी अपने मदार के गिर्द चक्कर लगा रहा है। अब चाहे जमीन पलटाई चाहे सूरज पलटाया, तो आपके लिए मौजूदा है ना, उस वलीउल्लाह के तो इल्म का हिस्सा है। तमाम अंबिया की सिफात सिमट कर आ गई, तो मेयार किसे करार दिया, खुदा के रसूल ने। समेट रहो बयान को, एक वाकया पहले बयान किया, एक वाकया आप सुन लीजिए, खैबर में भी यही मेयार है। ये तो खुदा जानता है, खुदा का रसूल जानता है कि वली का हकदार कौन है, वसी बनने का हकदार कौन है, जानशीन बनने का हकदार कौन है। लेकिन अगर ऐसे बना दिया तो कहेंगे भाई को बना दिया, भाई था, दामाद था, रिश्तेदारियां निभाई, जैसे होता है कि रिश्तेदारियां निभाई जाती हैं, रिश्तेदारी निभाई, अपने भाई को बना दिया, अपने दामाद को बना दिया। तो रसूल ने हर मैदान में ओपन चैलेंज रखा, खुला हुआ मैदान रखा, کہ آؤ اپنا علم بھی آزما لو اپنی شجاعت بھی آزما لو. میرا جانشین وہی بنے گا جو علم اور شجاعت میں سب سے زیادہ ہوگا. لہذا خیبر میں مجھے نہیں معلوم, میں روایت کے اختلافات میں نہیں پڑتا کہ مولا کائنات مدینے میں تھے یا وہاں جا کے بیمار ہوئے, لیکن یہ ضرور بتاتی ہے تاریخ کے آشوب چشم میں مبتلا تھے. آشوب چشم یعنی صاف نظر نہیں آتا تھا, آنکھوں کی بیماری میں تھے. اور خیبر کی جنگ جاری ہے, قلعہ فتح نہیں ہو رہا. ایک دن, دو دن, تین دن, 39 دن ہو گئے. جس نے جی چاہا, جس نے کہا میں جاؤں گا, چلا گیا. جاتے رہے آتے رہے, نہیں پتا ہوا. جنگوں میں ہوتا ہے ایسا. اب جب 39 دن ہو گئے خیبر کے محاصرے کو, تو اب خدا کے رسول نے حکم دیا, بلکہ اعلان کیا کہ کل اسے دوں گا عالم, کہ جو کرار ہوگا اور غیر فرار ہوگا. ابھی شاہ صاحب وہاں بیٹھے مجھ سے کہہ رہے تھے, میں نے شکایت کی کہ آپ 8 دن غائب تھے, کہ دیکھیے آ گیا. کرار کا ماننے والا ہوں, فراروں کا ماننے والا نہیں ہوں. تو یہ جناب, تو میں نے کہا چلیے انہیں بھی خراج عقیدت پیش کر دوں, انہی کی بات کو آگے بڑھا دوں, یہ نقطہ انہی نے مجھے دے دیا. تو اب جناب کل اسے دوں گا جو رجل ہوگا. رجل یعنی مرد, یہاں مذکر مراد تو نہیں ہے نا, کیونکہ مذکر تو سب ہیں, مرد تو پورا لشکر ہے. یہاں رجل سے مراد کیا ہے؟ جس میں وہ مردانہ صفات ہو جو خیبر کی فتح کے لیے درکار ہیں. صبح ہوئی, اب یہ تو طے ہو گیا, سب مسلمانوں کو معلوم ہے کہ صبح جو جائے گا وہ فاتح خیبر ہوگا. رات بھر دعائیں شروع, تیاریاں شروع. صبح ہوئی رسول کے خیمے کے باہر تمبو گڑ گئے, سارا مجمع جمع, سارا لشکر جمع, پیلے پڑ رہے ہیں ایک دوسرے کے اوپر کہ میں نظر آ جاؤں, میں نظر آ جاؤں. خدا کا رسول خیمے سے باہر آیا, خیمے سے باہر تشریف لائے, چاروں طرف نگاہ دوڑائی, پورے مجمع پر کہا علی کہاں ہیں؟ ایک دم لوگ شور کرنے لگے, نہیں ہے, نہیں ہے, نہیں ہے, علی نہیں ہے. ان کی آنکھوں میں تکلیف ہے, انہیں تو کوئی نظر ہی نہیں آ رہا. نہیں ہے علی, ہم میں سے ہی کوئی. کہاں ہے علی؟ علی تو نہیں ہے, بیمار ہیں. وقت بہت کم ہے میرے پاس, برائے مہربانی ذرا سا خیال کر لیجئے. جلوس اٹھنا ہے, پھر لوگ کہیں گے مولانا نے بہت وقت لے لیا. میں وقت نہیں لے رہا. صلوات بھیجیے محمد علی محمد پر. دست بستہ, ہاتھ جوڑ کے آپ سے عرض کر رہا ہوں, دست بستہ عرض کر رہا ہوں کہ دیکھیے جلوس اٹھنا ہے, اور جلوس آ بھی چکا ہے وہاں سے. پھر الزام مجھ پہ آ جائے گا کہ مولانا نے بہت دیر مجلس پڑھی, حالانکہ آپ جب بعد میں وقت چھانٹیے گا تو دیکھیے میرا وقت صرف آدھا ہی نکلے گا اس میں سے. میں نہیں چاہتا کہ میرا وقت آدھا رہ جائے. میں اختتام کی طرف آ رہا ہوں. کہاں ہے علی؟ بیمار ہیں, نہیں ہیں. مگر رسول نے کہا بلاؤ, جہاں بھی ہیں بلاؤ. اب مجھے نہیں پتا کہاں سے بلایا گیا. میں نے کہا نا کہ روایت کے اختلاف ہے پڑھتے ہی, لیکن یہ تو طے ہے نا کہ رسول نے پکارا. اتنا تو قدر مشترک ہے نا, یہ تو طے ہے کہ رسول نے پکارا. اور پکارنے کو, آواز دینے کو عربی میں کہتے ہیں صدا, پکارنے کو کہتے ہیں ندا. یہ یاد رکھیے گا, آواز کچھ اور ہے, निदा कुछ और है। तो निदा के माने क्या है? पुकारना। तो भाई पुकारने ही की तो बात है कि जब रसूल ने पुकारा तो क्या कहेंगे? नादी अली, अली को पुकार। तो अली को पुकारा, अली आ गए, कहीं से भी आए, अरे वहीं थे या कहीं थे, हमें इससे कोई बहस ही नहीं। रसूल ने पुकारा, अली आ गए, क्या मसला है? खुदा के रसूल आशोब चश्मे मुतिला। अब आप इसको महसूस कीजिएगा, लज्जत को, जुमले की जो मैं कहने जा रहा हूं। पहले तो जाहिर सा जुमला कह दूं कि रसूल ने अपना लुआबे दहन आग पे लगा दिया, नूर आ गया। इतनी आसान बात थोड़ी है ये कह देना। ये लुआबे दहन मुबारक पैगंबर है क्या? वाँ वाँ वाँ। अली इसकी लज्जत से आशना है। क्यों? कब से आशना है? जब काबे में तशरीफ लाए थे, जबान ना खोली थी, लिसान मुबारक रिसालत जब तक दहने विलायत में ना गई, अली बोले नहीं थे। तो ये उसी जबान का तो जायका है कि इधर रसूल की जबान, इधर रसूल की लिसान मुबारक मसवी चश्मे विलायत से। अब पूछा या अली, अब पूछा रसूल ने, अली अब क्या हाल है? अली अब क्या हाल है? मुस्कुरा के अली ने कहा, वो रहा खैबर। अब कितनों को साथ लेकर गए अली? कितने साथ गए? वो तो बाद में भगदड़ मची। पहले तो अली अलम लेकर चले गए और गाड़ा भी पत्थर पे। क्यों? मरहब धोखे में ना रह जाए। अली ने धोखे से कभी किसी को नहीं मारा। मरहब को उसकी माँ ने बताया है, अजीब है मुसलमान मरहब की माँ के इल्म में तो इल्म के दो कायल हैं। जी तारीखों में है इस जंग में कि मरहब की माँ ने बता दिया था, देख जो पत्थर पे अलम गाड़े और जिसका नाम हैदर हो उसके मुकाबले पर न जाना। मरहब ने खिड़की खोली, दरवाजे की, ये खिड़की रोज खोलता था। जब भी कोई आता था, ललकारता था, मरहब खिड़की खोल के कहता था, कौन? ये कहते थे, कोई नहीं, वापस। अब फिर इसने खिड़की खोली, देखा कि ये आने वाला लश्कर के साथ नहीं आया, अकेला आया है। डर गया मरहब और देखा क्या, आने वाले ने पत्थर पे अलम गाड़ दिया। पहली निशानी सामने आई, ललकारा अली ने, नाम पूछा। पूरी तारीखें देखिए जंगे मौलाए कायनात की, हर जंग में अली ने अपना तारुफ कराया, आना अली उबनो अभी तालिब, मैं अबू तालिब का बेटा अली हूं। लेकिन जब मरहब ने पूछा कि आने वाले अपना तारुफ करा, तेरा नाम क्या है, तो आने वाले ने क्या कहा? सम्मी तो उम्मी हैदरा, मेरी माँ ने मेरा नाम हैदर रखा है। मेरी माँ ने मेरा नाम हैदर रखा है। ये दूसरी अलामत, यानी अली ने धोखे में नहीं रखा। वापस पलट गया मरहब के, इससे नहीं लड़ना। मगर बहकाने वाले आ गए बहकाने वाले, एक नाम के पता नहीं कितने होते, इतना बड़ा शहसवार है, मुकाबले पर जा। मुकाबले पर आया, मुख्तसर करता हूँ, काट डाला अली ने, टुकड़े कर दिए, लड़ाई हुई, मार दिया, खैबर उखाड़ा। तारीखुल खुलफा में भी यह है, चाहे थोड़ा सा डंडी मार के है, लेकिन है ज़रूर कि दरे खैबर उखाड़ लिया और उसको पुल बना दिया मुसलमानों के लिए, क्योंकि घाटी थी ना बीच में, किले के दरमियान और मुसलमानों के लश्कर के दरमियान एक घाटी थी, जैसे खंदक खुदी हुई थी, उस पर उस पुल को उठा के रख दिया ताकि मुसलमानों का लश्कर जा सके। अब कुछ मुहर्रफीन ने, एक होते मुहर्रखीन, एक होते मुहर्रफीन, अली के कारनामों को घटाया कैसे जाए, अली के कारनामों को घटाया कैसे जाए। तो उन मुहर्रफीन ने लिखा کہ علی نے زخمی کر کے گرایا, فلانے نے ہاتھ کاٹا, فلانے نے پیر کاٹا, فلانے نے گردن کاٹی, فلانا لاشا کھینچ کے لے گیا, یعنی بہت ساروں نے مل کے مرحب کو مارا تھا, اکیلے علی نے. تو میرا اپنا ایک جملہ ہے, ہمیشہ ہی میں کہتا ہوں جب خیبر پڑھتا ہوں کہ بھائی سب کچھ ٹھیک, بس یہ بتا دو 29 دن تک یہ سارے قصاب تھے کہاں؟ یہ سری پائے بنانے والے کہاں تھے؟ یہ انتظار کیوں کرتے رہے اتنے دن تک؟ تو مرحب کے ماں کے علم کے قائل, علی کے علم اور طاقت کے قائل نہ ہو سکے. کیوں؟ علی سے اتنی دشمنی تھوڑی ہے, علی سے اتنی دشمنی نہیں. 20 بار آپ یہ شعر سن چکے ہیں, مگر سنتے جائیے, پھر آ گیا زبان پہ تو روکوں گا نہیں. ابو طالب سے دشمنی ہے, اور ابو طالب سے کیوں دشمنی ہے عزیزو؟ ایک بالکل آپ کو لاجیکل بات بتا رہا ہوں. جب علی کا ذکر آتا ہے, علی فخر سے اپنے آبا و اجداد کا تذکرہ کرتے ہیں, میں ابو طالب کا بیٹا, میں عبد المطلب کا بیٹا, میں ہاشم کا بیٹا, بلکہ یہاں تک کہا علی نے کہ میں روئے زمین پر پہلا نجیب الطرفین ہاشمی ہوں. اب سمجھ میں آئی بات؟ میں پہلا نجیب الطرفین ہاشمی. کیوں تعارف کرایا؟ کیوں علی کے پیچھے پڑے؟ کیوں ابو طالب کے پیچھے پڑے؟ ارے ہمارا کیا قصور اگر علی اور محمد اپنے آبا و اجداد پہ فخر کر رہے ہیں؟ مسئلہ یہ ہے کہ کوئی اپنے آبا و اجداد کا ذکر کرے تو کیا کرے؟ ذکر کرے تو کیا کرے, کیسے کرے؟ جب اپنے پاس کچھ نہیں ملتا تو دوسرے کی ٹانگ کھینچنا شروع کر دو. ہم تو فخر سے علی اور رسول کی آبا و اجداد کا, ان کے ماں باپ کا, ان کے باپ دادا کا ذکر کرتے ہیں. کیوں؟ ہمارا ایمان ہے کہ نور محمد اور نور علی اسلاب شامخہ اور ارحام مطہرہ میں منتقل ہوتا رہا. جہاں جہاں نور محمد رہا وہاں کفر کا سوال ہی پیدا نہیں ہوتا, جہاں جہاں نور علی رہا وہاں وہاں کفر کا سوال ہی پیدا نہیں. اور دوسرا مرحلہ کیا بتایا؟ صرف علم نہیں صبر بھی ہونا چاہیے. میں منزل کی طرف آ گیا, عزادار ہوں کیونکہ منزل بہت دیر سے شروع ہوئی تھی, اور اگر میں موضوع پہ تھوڑی سی بات نہ کرتا تو آپ ہی کو شکایت رہ جاتی کہ مولانا نے آج موضوع پہ بالکل بھی گفتگو نہیں. میں اب آ گیا منزل پہ. دوسری مرحلہ کیا ہے؟ صبر. یہ اللہ جانتا ہے کہ ان مصیبتوں کے پیچھے تمہارے لیے انعام کیا رکھا. جشن منایا یزید کے لشکر نے, جشن منایا کوفیوں نے, جشن منایا شام میں. قدرت کی حکمت عملی تو دیکھیے. لوگ ہم سے پوچھتے کہ آپ کو ہر شہادت کی, ہر واقعے کی جزیات کیسے معلوم ہے؟ ارے ہمیں کبھی معلوم نہ ہوتی. اگر ہر قاتل, ہر یزیدی انعام کے لالچ میں اپنے جرم کا اعتراف نہ کرتا. تاریخوں میں ہے نا, ہر ایک نے اعلان کیا میں نے علی اکبر کے بچے